नमस्कार, था संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा केशव घिमिरेसँगै माधव दुलालको स्वागत छ।
नेपाल परिवेश था संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
नेपालको भूमि भारतको राजनीतिक नक्सामा, कालापानी र लिपुलेखमा सेना परिचालन गर्न सांसदको माग।
कांग्रेस नेता एवं पूर्व मंत्री आलम को बयान भोलि पनि हुने, दुवै तर्फबाट 50 जना वकिलले बहस गर्ने।
यही संग भएको श्रम समझदारी आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा, कामदारसँग लिएको रकम सम्मान साथ फिर्ता गर्न विभागको निर्देशन।
भारतको तेलंगानामा एक महिला राजस्व अधिकारीको जिउँदै जलाएर हत्या, बचाउन खोज्ने दुईजना घाइते, हत्या गर्ने एकजना पक्राउ।
र पाकिस्तान विरुद्धको दोस्रो टी ट्वेन्टी क्रिकेटमा अस्ट्रेलिया 7 विकेटले विजयी।
नेपाली भूमि, कालापानी र लिपुलेख क्षेत्रलाई भारतले नयाँ राजनीतिक नक्सामा आफ्नो बनाएको छ। भारतले केही दिन अघि सार्वजनिक गरेको देशको राजनीतिक नक्सामा यी दुई भूगोललाई आफ्नो तर्फ राखेको हो। लामो समयदेखि नेपाली भूमि, कालापानीमा आफ्नो सेना तैनाथ गरिरहेको भारतले आफ्नो नक्सामा समेत यसलाई राखेर रा सार्वजनिक गरेको छ। नेपाली भूमि, लिपुलेख र कालापानी दुवैलाई आफ्नो क्षेत्रमा राखिएपछि नेपालबाट भारतको आलोचना सुरु भएको छ। नापी विभागले सार्वजनिक गरेको नक्सामा यी दुई क्षेत्र नेपालमै रहेको देखाइएको छ। विभागले कालापानी र लिपुलेख क्षेत्रलाई भारतले आफ्नो नयाँ राजनैतिक नक्सामा समेटेको बारेमा अध्ययन भइरहेको जनाएको छ। नापी विभागका सूचना अधिकारी दामोदर ढकालले यस बारेमा अध्ययन भइरहेको बताउँदै त्यसपछि मात्रै आधिकारिक धारणा सार्वजनिक हुन्छ भन्नुभयो।
यसैबीच सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका सांसद गणेश सिंह ठगुन्नाले भारतबाट नेपाली भूमि थप मिस्न नदिन दार्चुलाको कालापानी र लिपुलेख क्षेत्रमा सेना परिचालन गर्न सरकारसँग माग गर्नु भएको छ। भारतले नेपालको कालापानी र लिपुलेख क्षेत्रलाई आधिकारिक रूपमा आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेको विषयमा प्रतिक्रिया दिँदै दार्चुलाबाट प्रतिनिधि सभाका सांसद ठगुन्नाले सरकारसँग सिमानामा सेना परिचालनको माग गर्नुभयो।
सरकारले तत्काल रिएक्सन गर्नुपर्छ र भारत सरकारसँग कन्टेन्ट गर्नुपर्छ र हाम्रो नेपालको नक्सालाई आधिकारिक रूपमा हुँदा सार्वजनिक गरिएको छ, त्यसलाई फेरि पनि नेपाल सरकार भूमिधार मन्त्रालयले जनताको अगाडि सार्वजनिक गर्नुपर्छ। भारतले जस्तो नक्सा निकालेर नेपालको भूमिलाई आफूमा देखाएको छ भने यो कुनै न कुनै उनीहरूको चाहिँ षड्यन्त्र हुन सक्छ। यसमा सजग रहँदै नेपाल सरकारले आवश्यक कदम चाल्नुपर्छ। आधिकारिक नक्सा हामीसँग सधैँ छ, त्योभन्दा छुट्टै इन्डियाले नक्सा प्रकाशित गरेको कुरा अब हाम्रो लागि त वैधानिक हुँदैन, तर चाहिँ भारतीय नियत चाहिँ त्यसबाट प्रकट हुन्छ र भविष्यमा उनीहरूले यो क्षेत्रमा पनि सुदृष्टि लगाएको जस्तो त्यसले चाहिँ एउटा संकेत गर्छ। यस कारणले हाम्रो सीमा सुरक्षाको लागि अब सशस्त्र मात्रै होइन, नेपाली सेना नै हाम्रो सीमामा राख्नुपर्ने आवश्यकता चाहिँ यसले झल्काउँछ। भारत र नेपाल दुईटै सरकारले विवादित छ, सीमाङ्कन गर्नु बाँकी छ भनेर स्वीकार गरिसकेको अवस्थामा अहिले सीमाङ्कन नटुङ्गिकन नेपाली भूभागलाई भारतमा देखाउने सरकारी स्तरबाट प्रकाशित नक्साङ्कनलाई फिर्ता लिनुपर्छ।
भारतले नेपालको भूमि आफ्नो नक्सामा राखेको विषयमा संघीय संसद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पनि गम्भीर चासो व्यक्त गरेको छ। समितिमा आज नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतको नक्साले नेपाली सार्वभौमिकता र भूगोलमा हमला गरेको भन्दै यसबारेमा समितिमा छलफल हुनुपर्ने माग गर्नुभयो। नेकपाका सांसदहरू पम्फा भूषाल, चपट रावल, नवराज सिलवाल लगायतले पनि उक्त विषयमा छलफल हुनुपर्ने बताउनुभयो। समिति सचिवालयले भने उक्त विषयमा अध्ययन भइरहेको जानकारी दिएको छ। सरकारी अधिकारी र विज्ञहरूसँग उक्त विषयमा दिनभर जानकारी लिने काम भएको समिति सचिव बबिता मिश्रले बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि भारतले आफ्नो नक्सामा नेपालको भूमि समेत समेटेको प्रति गम्भीर आपत्ति जनाउँदै आफ्नो भूभागको रक्षा गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ।
रौतहटको राजपुरमा इटा भट्टामा जिउँदै मान्छे पोलेको आरोपमा पक्राउ परेका नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको बयान भोलि पनि हुने भएको छ। बयान आज नसकेपछि भोलि बिहान 10 बजे बोलाइएको रौतहट जिल्ला अदालत गौरका श्रेष्ठदार गुणराज पराजुलीले जानकारी दिनुभयो। आलमका पक्षबाट बस गर्ने कानून व्यवसायीहरूले सरकारी वकिल कार्यालय आलम विरुद्ध तयार पारेको मिसिलको प्रतिलिपि पाउनुपर्ने माग गर्दै आलमलाई काउन्सिलिङका लागि केही बेर समय दिन माग गरेपछि बयान रोकिएको श्रेष्ठदार पराजुलीले जानकारी दिनुभयो। आलमको 4 नम्बर इजलासका न्यायाधीश जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा बयान भएको हो। आलमसँग न्यायाधीश ढकालले 9 वटा प्रश्न गर्नुभएको थियो। आलमको मुद्दामा वादी र प्रतिवादी दुवै तर्फबाट करिब 50 जना वकिलले बहस गर्ने भएका छन्। आलमको तर्फबाट मात्रै करिब 27 जनाले वकालतनामा लिएका छन् भने सरकारी वकिलको तर्फबाट पनि उत्तिकैको हाराहारीमा वकिलले बहस गर्ने भएका छन्।
नेपाल र संयुक्त अरब इमिरेट्स यूएई बीच भएको श्रम समझदारी आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। कामदारको भर्ना रोजगारी र फिर्ता सम्बन्धी प्राविधिक विषय दुई देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमूहको बैठकले टुङ्ग्याएसँगै समझदारी कार्यान्वयनमा आएको हो। समझदारीलाई व्यवस्थित ढंगले कार्यान्वयनमा ल्याउन दुवै पक्षबीच सहमति भएको छ। घरेलु कामदार सम्बन्धी प्रोटोकलको मस्यौदामा घरेलु कामदारका विशेष सुरक्षा व्यवस्था र थप हकितका विषयमा समेट्ने सहमति भएको बैठकमा सहभागी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुङ्गानाले जानकारी दिनुभयो।
वैदेशिक रोजगार विभागले मलेसिया रोजगारीका नाममा पूर्व स्वीकृति लगायतका प्रक्रिया पूरा नगरी मेडिकल एक्जामिनेसन तथा इमिग्रेसन सेक्युरिटी क्लियरेन्सका नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ। वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया पूरा नगरी विभिन्न वाहनामा शुल्क लिनु अनुचित भएको ठहर गर्दै विभागले कुनै पनि व्यक्ति तथा संस्थालाई अनुचित कार्य नगर्न नगराउन सूचित गरेको हो। विभागले मेडिकल एक्जामिनेसन तथा इमिग्रेसन सेक्युरिटी क्लियरेन्सका नाममा कामदारसँग लिएको रकम ससमान फिर्ता गर्न समेत निर्देशन दिएको छ।
लोकसेवा आयोगले स्थानीय तहका विभिन्न तहका पदका लागि 30 वटा पाठ्यक्रम निर्माण गरेको जनाएको छ। आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज पेश गरेको 60 वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई उहाँले आर्थिक वर्ष 2075-76 को प्रतिवेदन पेश गर्नुभएको हो।
भारतले बनाइदिएको बत्ना कटरी रेलमार्गको बुधनगर कस्टम यार्ड साँगुरो भएपछि तत्कालै मालवाहक रेल आउने सम्भावना कम देखिएको छ। भारतबाट मोरङको बुधनगरसम्म सञ्चालन गर्न सक्ने गरी रेलमार्ग निर्माण भइसकेको छ। कार्गो रेलको कस्टम यार्ड कटरीमा निर्माणाधीन छ। नेपालको पहिलो बिन्दु बुधनगरमा बनेको कस्टम यार्ड साँगुरो हुँदा सामान लोड अनलोड तथा पार्किङको ठूलो समस्या देखिने भएको छ। तत्काल त्यस ठाउँमा मुआवजा लिएर निजी जग्गा खाली नगरे नेपालमा कार्गो नआउने सम्भावना बढेको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा विराटनगरका उद्योगी अविनाश बोहराले बताउनुभयो।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश 5 को राजधानी छिट्टै घोषणा हुने बताउनु भएको छ। नेकपा बाँकेले आज नेपालगंज स्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश 5 का मुख्यमन्त्री शंकर पोखरेल, पार्टीका जिल्ला अध्यक्ष लगायत प्रदेश सभासदको सहमतिमा प्रदेश राजधानीको टुङ्गो लगाएको जिकिर गर्नुभयो। जनताको भावना अनुसार केही दिनपछि प्रदेश राजधानी घोषणा हुने उहाँको भनाइ छ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलसहित जनज्योति बहुमुखी क्याम्पसका 36 जना सिएल सदस्य विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता भएको छ। भीमदत्त नगरपालिकाका तारादत्त जोशीसहित 10 जनाले गत साउन 7 गते जिल्ला अदालत कञ्चनपुरमा कागज कृत्य गरेको र ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको हो। आर्थिक कारोबार गर्दा बैंक मार्फत गर्नुपर्ने भए पनि नगरेको, मूल्याङ्कन नै नगरी सिएलको मूल्य 55 लाख रुपियाँ कायम गरी पुँजीगत लाभकर चुक्ता नगरेको, कृत्य कागजपत्र बनाएको, झुटो लेखा परीक्षण विवरण तयार गरी ठगी गरेको र नयाँ सेयर सदस्यलाई प्रमाणपत्र नदिएको लगायतका कुराहरू दर्ता गरिएको मुद्दामा उल्लेख गरिएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
ओहो निशा, आज एकदमै खुसी देखिन्छौ नि, किन?
समीर, आज त मैले डबल खुसी पाएको छु नि।
के हो त्यस्तो डबल खुसी आली?
मैले एक वर्ष अगाडि प्राइम लाइफ इन्सुरेन्सको बिमाङ्कन नै डबल हुने प्राइम जीवन उपहार पोलिसी लिएको थिएँ, जसले मलाई एउटा बिमा पोलिसी लिँदा सोही बिमाङ्क बराबरको अर्को पोलिसी निशुल्क प्रदान गरेको छ नि।
ए हो र, अनि बोनस?
यस योजनाको दुवै पोलिसीमा नियम अनुसारको बोनस पनि प्राप्त हुन्छ। हो, प्राइम जीवन उपहार पोलिसी लिँदा मैले त सोही बिमाङ्क बराबरको अर्को पोलिसी उपहार स्वरूप निशुल्क प्राप्त गरे। कतै तपाईँहरू यो बिमा योजना लिन छुट्नु भएको त छैन? त्यसैले आजै प्राइम जीवन उपहार पोलिसी लियौ, आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाऊ।
प्रिमियम सिंगल, बिमाङ्क डबल र डबल भन्दा बढी प्रतिफल, प्राइम जीवन उपहार बनाउँछ जीवनलाई सदाबहार। प्राइम लाइफ, सुरक्षित भविष्य।
निशुल्क फोन नम्बर 104 फोन किन गर्ने?
बाल बालिका हराएमा, अपहरणमा परेमा वा अलपत्र अवस्थामा फेला परेमा, बाल बालिका बेवारिस फेला परेमा,
बाल बालिका खोजतला समन्वय केन्द्रको निशुल्क नम्बर 104 र नजिकको प्रहरी कार्यालयमा तत्काल फोन गरौँ।
बाल बालिकाको संरक्षणमा सहकार्य गरौँ। नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
नवनियुक्त प्रदेश प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त 7 प्रदेश प्रमुखलाई शपथ ग्रहण गराउनु भएको हो। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार 7 प्रदेशका प्रमुख बर्खास्त गरी हिजो नयाँ नियुक्ति गर्नुभएको थियो, जसअनुसार प्रदेश 1 सोमनाथ अधिकारी प्यासी, प्रदेश 2 तिलक परियार, प्रदेश 3 विष्णु प्रसाद प्रसाई, गण्डकी प्रदेशमा अमित शेरचन, प्रदेश 5 धर्मनाथ यादव, कर्णाली प्रदेश गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला कुमारी पन्त नियुक्त हुनु भएको छ।
नेपाल अहिले संहिता कार्यान्वयनको अवस्थामा छ। संहिता कार्यान्वयनको विषयमा तीनै तहका सरकार लागिरहेका छन्, तर बेला बेलामा यी तीनै तहका सरकारबाट हुने विभिन्न निर्णयले संहिताको सही कार्यान्वयनमा प्रश्न उठ्ने गरेको छ। पछिल्लो समय संघीय सरकारद्वारा 7 प्रदेश प्रमुखको पद मुक्ति तथा नयाँ नियुक्तिले नयाँ बहस निम्ताएको छ। सहकर्मी कोमल विश्वकर्माको रिपोर्ट।
यो नियुक्ति चाहिँ खास गरेर 5 लागि हो, अघिल्लो सरकारले गरेको, बिचमा चाहिँ फेरि यो 22 परिवर्तन भएको छ होइन। बढी चाहिँ अलि राति भोगि जस्तो लाग्छ होइन। अब एउटा प्रक्रियामा लगेर त्यसलाई अब एउटा अवधि सिद्ध्याएर अर्को गर्दा पनि हुन्थ्यो।
पोलिटिकल एमेन्डमेन्ट जस्तो हो यो होइन। कस्ता खालका प्रमुख आए भन्ने कुरो त पहिला अध्ययन नगरिकन भनेर त भएन। 81 हटाउनु भन्दा पनि अब सरकारले चाहिँ एन कानुन कतिको फलोअप गर्यो होइन, त्यो हेर्नुपर्ने हुन्छ।
प्रदेश प्रमुख अब काम गरेपछि नै थाहा पाउने हो कस्तो छ भन्ने कुरा। अब पछिल्ला कुराहरू कुनै कामै गरेको मैले थाहा छैन है। यिनीहरूले कतै कुनै राम्रो काम गरेछ अथवा नराम्रो काम गरेछ भन्ने कुरा थाहा नभएकोले अहिले नै यो खराब छ कि राम्रो छ भन्न सक्ने स्थिति छैन।
के यसो हेर्दाखेरि अब पोलिटिकल फिल्डबाट आएको देखिन्छन् होइन। राज्य व्यवस्था पद्धति सञ्चालनको नियम नीति अनुसार सरकारले करिब गरे आफ्नो फेवरको मान्छे घुसाएको हो कि?
सरकारले पदमुक्त गराएर नयाँ प्रदेश प्रमुखहरूको नियुक्ति गरेको विषयमा आफ्नो धारणा राख्दै केही सर्वसाधारण। यसअघिको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरू झण्डै 22 पदमुक्त भए। संविधान अनुसार पहिलो पटक नियुक्त गरिएका 7 प्रदेश प्रमुखलाई संविधानले तोकेको 5 अवधि पूरा गर्न नपाउँदै पदमुक्त गरिएको हो। यसअघि नियुक्ति गरिएका र अहिले नियुक्त गरिएका प्रदेश प्रमुखहरूले पदको गरिमालाई जोगाउने विषयमा सत्तारूढ पार्टीका नेता नै सशंकित छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडा।
अघिल्लो निर्णयले पनि त्यो पदको गरिमालाई जोगाउने गरी काम गर्न सकेका थिएन। यो निर्णयले पनि त्यो पदको गरिमालाई जोगाउने गरी काम गरेन भन्ने चाहिँ म आफै पनि कन्फ्युज छु।
सत्तारूढ दलका नेताको शंका निवारण हुने गरे अहिले नियुक्त भएका प्रदेश प्रमुखहरूले काम गर्लान् नगर्लान् त्यो भने अहिले नै भन्न सकिँदैन। तर संवैधानिक रूपले सरकारले यस किसिमको निर्णय गर्न पाउने भए पनि पदमुक्त गर्ने अहिलेको निर्णय सही नभएको संविधानविद विपिन अधिकारीको तर्क छ।
संवैधानिक रूपमा नेपाल सरकारले आफ्नो प्रक्रिया अन्तर्गत यस्तो निर्णय गर्न सक्दछ, तर त्यो गर्ने बेला उबेलै थियो जब अहिलेको वर्तमान प्रधानमन्त्रीले शपथ ग्रहण गर्नुभयो, नयाँ सरकार बनाउनुभयो, त्यस बेला उहाँले यो कुरो गर्न सक्नुहुन्थ्यो। अहिले पछि आएर यी यो निर्णयहरू हठात रूपमा आकस्मिक रूपमा धेरै मनोगत आधारमा त्यो गर्दाखेरि संवैधानिक रूपमा जुन सरकारको पावर छ तर पावरको प्रयोग गर्दाखेरि सफ्ट नर्म्सहरू हुन्छन् त्यसमा सरकार विचलित भयो कि।
योग्यता र क्षमतालाई मध्यनजर नगरी यसरी गरिने निर्णयले सरकार सञ्चालनको दृष्टिकोण प्रष्ट पार्ने बताउनुहुन्छ नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य खतिवडा।
व्यक्तिहरू त सबै राजनीतिक व्यक्तित्वहरू नै पर्नु हो, राजनीतिक व्यक्तित्वमा पनि एकदमै ठुलो विगतको धेरै लामो इतिहास भएको बौद्धिक ढङ्गले त्यसलाई धान्न सक्ने सिनियरिटीको वरिष्ठताको पनि एकदम उच्च सम्मान गर्न सकिने अन्य थुप्रै व्यक्तिहरू हुँदा हुँदै जुन प्रकारको निर्णय गरियो यसले यो निर्णयले चाहिँ वास्तवमा पार्टीको आन्तरिक जीवनमा पनि यसले संकट पैदा गर्छ र हाम्रो सरकार सञ्चालन गर्ने दृष्टिकोण के रहेछ, हामी कति गुणस्तरीय कुरा सोध्दो रहेछौ भन्ने कुराको पनि यसले संकेत गर्छ जस्तो मलाई लाग्छ।
तत्कालीन नेपाली काँग्रेस नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाएर सरकारले नयाँ नियुक्ति गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएसँगै अब प्रदेश प्रमुखहरू आफ्नो कार्यक्षेत्रमा लाग्नेछन्। नयाँ जिम्मेवारी पाएपछि प्रदेश प्रमुखहरूले कसरी काम गर्छन् त? यो प्रश्न नवनियुक्त सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई सहकर्मी लक्ष्मी पौडेलले सोध्नु भएको छ।
जिम्मेवारी पाउँदा मैले एकदम गर्व महसुस गरेको छु, किनभने मैले जुन योगदान लगानी गरेको थिएँ नि त्यसको अहिले पार्टीले पहिचान गरेर एउटा ठाउँमा पुर्याएको छ, त्यसको लागि मैले धन्यवाद दिन चाहन्छु। अब जुन सरकारको कामको लागि म गएको छु नि त्यसको सफल रूपमा मैले कार्यान्वयन गर्छु भन्ने छ।
तपाईँ बेपत्ता परिवारको र त्यसमा पनि महिला, त्यो महिला र बेपत्ता परिवार भनेर यो जिम्मेवारी दियो कि
होइन? मेरो क्षमता हेरेर दिएको हो, त्यो सँगसँगै मैले त्यो दैनिक बेपत्ताहरू त्यसको पनि अब मूल्याङ्कन भयो भन्ने लाग्छ।
शपथ लिँदै गर्दाखेरि प्रदेश प्रमुखहरूको नियुक्तिलाई लिएर विभिन्न टिप्पणीहरू पनि सुन्नुभयो होला पक्कै, ती टिप्पणीहरू सुन्दाखेरि कस्तो लाग्यो?
त्यो टिप्पणीहरू त अब बाहिर जे पनि आउँछ है सबै राम्रो आउँछ, सकारात्मक आउँछ भन्ने छैन, नकारात्मक पनि आउँछ तर सकारात्मक धेरै छ जस्तो लाग्छ मलाई।
आलोचनालाई कसरी लिनु भएको छ? प्रदेश प्रमुखको नियुक्तिलाई लिएर भएका जति पनि आलोचनाहरू छन् ती आलोचनालाई चाहिँ
त्यसलाई चाहिँ मैले अब सामान्य रूपले लिएको छु।
नियुक्त भएका प्रदेश प्रमुखकै विषयमा पनि पदीय गरिमा अनुसार भएनन् भन्ने खालका टिप्पणी आलोचनाहरू पनि भइरहेछन् नि
बाहिर मिडियामा, उसमा हुने कुरो त स्वाभाविकै हो जस्तो लाग्छ मलाई है। तर अब हामीले जुन जिम्मेवार पाएर जाँदैछौँ नि अब हामीले त्यो कार्य पुरा गरेर देखाउनु पर्छ क्या, आफ्नो क्षमता सामान्य परिचय रूपले पनि आउँछ नि यस्ता टिका टिप्पणी त आइहाल्छ नि।
कार्यकारी नै नभए पनि अब तपाईँको चाहिँ सिङ्गो प्रदेशकै नेतृत्व गर्ने पद हो, आफूले चाहिँ त्यो अनुसार जिम्मेवारी निभाउन सक्छु भन्ने जस्तो लाग्छ?
जिम्मेवारी पाइसकेपछि निभाउन सकिन्छ क्या, जोसुकैले पनि सक्छ, एउटा कार्य गरिरहेछ आफूले क्षमता बढाइरहेछ भने त कार्य गर्न सकिहाल्छ।
तपाईँ चितवनको मान्छे, अहिले चाहिँ जिम्मेवारी सुदूरपश्चिम प्रदेशको भूगोलकै हिसाबले पनि फरक पर्यो भनौ न, भूमिका निर्वाह गर्न कठिन हुन्छ जस्तो लाग्छ कि लाग्दैन?
मलाई त लाग्दैन, झन् आफ्नो भन्दा भिन्न भएपछि सजिलो हुन्छ क्या जस्तो लाग्छ मलाई, किनभने अब आउँछ नि अनेक किसिमका दबाब आउँछ, कति कुरा काम कारवाहीको पनि आउँछ नि, त्यसमा अब आफ्नो क्षेत्रभन्दा अन्त भयो भने हामीलाई त्यस्तो दबाब नै आउँदैन र हामीले निष्पक्ष रूपले काम गर्न नै सकिन्छ जस्तो लाग्छ मलाई।
प्रदेश प्रमुख भएर जाँदै गर्दाखेरि केही पूर्ववत आफ्ना योजनाहरू छन् होला, अब कसरी काम गर्ने भन्ने विषयमा यो नियुक्त भएसँगै अलिकति आफूलाई कसरी तयार गर्दै हुनुहुन्छ?
अब त्यो प्रदेशमा गइसकेपछि अब त्यहाँका समस्याहरू के छन्, अब त्यहाँको सबै कुरो बुझेर अनि त्यहाँबाट आफूलाई अगाडि बढाउने हो, यस्तो गर्छु नै भन्ने त मैले मनाएको छैन, अब त्यहाँ गएपछि चाहिँ गर्ने कुरो छ।
अबको झन्नै 40 दिनपछि उपनिर्वाचन हुँदैछ। मङ्सिर 14 गते प्रतिनिधि सभा सदस्य 1, प्रदेश सभा सदस्य 3 र उपमहानगरपालिका प्रमुख 1, गाउँपालिका अध्यक्ष 3, उपाध्यक्ष 1 र 43 वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो। राजनैतिक दलहरूले यसलाई मिनी जनमत संग्रहका रूपमा अर्थ्याउन थालेका छन्। उपनिर्वाचनको मिति नजिकै गर्दा उनीहरू आफ्नो पार्टीका उम्मेद्वारलाई कसरी जिताउने भने कसरतमा लागेका छन्। दलहरू मात्रै होइनन्, स्वयं उम्मेद्वार पनि चुनाव जित्ने रणनीतिमा लागेका छन्। सहकर्मी जगत भण्डारीको रिपोर्ट।
स्वाभाविक रूपमा प्रतिस्पर्धीहरूका लागि अरू विपक्षीहरूका लागि यो चाहिँ कम्युनिस्ट पार्टीको वर्चस्व तर उनीहरूको वर्चस्वलाई हामी भत्काउँछौँ भन्ने लागेको हुनसक्छ। तर हामीलाई के लाग्छ भने यो एउटा विषम परिस्थितिबाट आएको हाम्रो जिम्मेवारीलाई हामी अत्यन्त जिम्मेवारी साथ दक्षतापूर्ण हिसाबले प्रतिस्पर्धामा जान्छौँ भन्ने चाहिँ हामीलाई लाग्छ।
उहाँ हुनुहुन्छ सत्तारूढ नेकपाको तर्फबाट कास्की क्षेत्र नम्बर 2 उम्मेद्वार बन्नुभएकी प्रतिनिधि सभा सदस्य उम्मेद्वार तथा तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराई। तत्कालीन पर्यटन मन्त्री एवं सांसद अधिकारीको हेलिकप्टर दुर्घटनामा गत वर्ष मृत्यु भएपछि सोही क्षेत्रमा उम्मेद्वार बन्नुभएकी विद्या आफ्ना स्वर्गीय पतिको योजना पूरा गर्ने सोचका साथ राजनीतिमा आएको बताउनुहुन्छ।
3 छ अब हामीसँग होइन, त्यसले गर्दा हामीले पुराना हामीले घोषणा गरेका कार्यक्रमहरूलाई नै कसरी हामी प्रभावकारी हिसाबले पुरा गर्ने भन्ने कुरामै म लाग्ने छु, किनकि त्यो आज पनि उत्तिकै सान्दर्भिक छ। त्यसकारण हामी त्यही एजेन्डामा टेकेर आजको सन्दर्भमा चाहिने नयाँ एजेन्डाहरू
चुनाव जित्ने दलका आफ्नै रणनीति र योजना छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस भने सत्तारूढ दलको मत घटिसकेकोले सहानुभूतिबाट मात्रै नेकपाले चुनाव नजित्ने दावी गर्छ। कंग्रेसका कास्की जिल्ला सभापति कृष्ण केसी,
विद्याको उम्मेदवारी भनेको सहानुभूतिका भोटमा चुनाव जित्नको लागि संगठन कमजोर आफ्नो जनमत खसिएको ल्याएको म के कुरामा विश्वस्त छु भन्दा राजनीति सहानुभूतिसँग जोडिएर मात्र राजनीति चल्दैन। अहिले जनमत चाहिँ कम्युनिस्टको पक्षमा होइन, अहिले नेपाली कंग्रेसको पक्षमा चाहिँ देखिएको अवस्था चाहिँ हो कास्कीमा।
सरकारले जनताका अपेक्षा अनुसार काम गर्न नसकेको र संविधानकै बर्खिलापमा उत्रेकोले जनताको विश्वास तोडिँदै गएको जिल्ला सभापति केसीको तर्क छ।
सरकार जुन किसिमबाट सञ्चालन भइरहेको छ, हिजो सरकारले जुन किसिमका आश्वासनहरू जनताका बिचमा चाहिँ बाँड्यो, जनताले जुन आश्वासनको सपना देखायो, आज सरकार जनताका धेरै आवश्यकताहरू पूरा गर्ने कुरा त छोडिदिउँ, कम्तीमा पनि जुन संविधानभित्र यो सरकार बनिरहेको छ र जुन सरकारलाई यो संविधानले सुरक्षा गरेको छ, अधिकार दिएको छ, जुन संविधानले यो सरकारलाई निर्वाचित गरेर सत्तामा लयो, आज त्यही संविधानका विरुद्ध र बर्खिलापमा चाहिँ यो सरकार लागेको हुनाले
लामो समय सत्तामा बसेको कंग्रेसले आफ्नो पक्षमा जनमत रहेको दावी गरे पनि तेस्रो शक्तिको रूपमा उदाउन थालेको साझा पार्टी भने त्यस्तो अवस्था नरहेको दावी गर्छ। यसअघि भरपर्दो विकल्प नपाएका आम मतदाताले यसपटक भने वैकल्पिक शक्तिको रूपमा उदाउन लागेको साझा पार्टीलाई नै विश्वासका साथ मत दिने दावी गर्नुहुन्छ साझा पार्टीकी उम्मेद्वार रजनी केसी।
जनता समक्ष जाँदाखेरि उहाँहरू यति सफोकेटेड उकुस मुकुस भएर पटक 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 हामीले चाहिँ भोट दियौँ यी ठुला दलहरू अहिले देखिएको दललाई, अब हामी झुक्किँदैनौँ, पटक पटक झुक्यौँ। साझा पार्टी भनेको भ्रष्टाचारको विरोध अभियानमा लागेको पार्टी हो, त्यसले गर्दा हामी यसपटक चाहिँ पराजुमा नै छाप हाल्छौँ, ढुक्क हुनुहोस् तपाईँ भनेर भन्नुहुन्छ जहाँ जाँदाखेरि पनि।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ, thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन, thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।
कहिलेकाहीँ त यसो रिफ्रेस हुन कतै जाउँ न हौ,
मलाई त बाहिर जानै मन लाग्दैन।
घरको जस्तै वातावरण भएको ठाउँ छ भनेर मैले भन्यो भने नि,
हिजो आज त्यस्तो ठाउँ कता चाहिँ छ हौ?
छिटो तयार हौ न बरु, तिमीले खोजे जस्तै ठाउँ लगे भएन
के भन्छे?
ओके, गोकर्ण हाउस रेस्टुरेन्ट पकनाजोल ठमेल, नाम त सुनेका छौ नि। अनि काठमाडौँकै उत्कृष्ट फायरवुड पिज्जा पनि त पाइन्छ नि।
हो, तपाईँले खोजे जस्तै वातावरण अनि तपाईँले नै सोचे जस्तै परिकार, यथेष्ट पार्किङ, हाइजेनिक खानाको साथमा बिहे पार्टी, सेमिनार र ब्यान्क्वेटको लागि गोकर्ण हाउस रेस्टुरेन्ट पकनाजोल ठमेल, फोन 42 18 960।
मेगा रेमिट बचत खातामा कोरियाको कोइन शॉट, अस्ट्रेलियाको अस्सी फॉरेक्स एन्ड फाइनान्स, कुवेतको अलमुल्ला एक्सचेन्ज, मलेसियाको प्लेसिड एक्सप्रेस, युकेको एस मनी ट्रान्सफर र अमेरिकाको प्लेसिड एक्सप्रेस मार्फत सिधै नेपालमा रहेको खातामा जम्मा गर्न सकिने आकर्षक ब्याज दरको साथै अनलाइन तथा मोबाइल ब्याङ्किङ साथमा अन्य निशुल्क सुविधाहरू।
मेगा बैंकको रेमिट, मेगा रेमिट विश्वासिलो, देश विदेश भरि नै विश्वास जित्दै अघि बढ्दै मेगा बैंक नेपाल लिमिटेड।
यो हो थाहा संचार नेटवर्क
र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
हामी था संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा था संचार र था खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। पाटे बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जभित्र एक माहुतेको मृत्यु भएको छ। आज दिउँसो निकुञ्जभित्र गैंडा मछान नजिक पाटे बाघको आक्रमणबाट बर्दिया ठाकुरबाबा नगरपालिका साथ मनोहर मोहनपुर गाउँका 45 वर्षीय निकुञ्जका माउते कर्मचारी मंगरू थारूको मृत्यु भएको निकुञ्ज सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो।
मुस्लिम आयोगले आफ्नो प्रथम वार्षिक कार्य प्रगति प्रतिवेदन राष्ट्रपति विद्यादेव भण्डारी समक्ष पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष समीम मिया अन्सारले आयोगले आर्थिक वर्ष 75-76 सम्पादन गरेको वार्षिक कार्य प्रगति, भावी कार्यदिशा, मुसलमान समुदायको शिक्षाको अवस्था, समावेशिता कारणको पाटो लगायत विषयमा प्रस्तुतिकरण गर्नुभयो।
प्रदेश 5 सरकारले सूचना तथा संचार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा अनुप बास्कोटालाई नियुक्त गरेको छ। प्रदेश 5 मन्त्री परिषद बैठकले बास्कोटालाई 5 वर्षका लागि नियुक्त गरेको हो। 2055 सालदेखि काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन शुरू गरेका बास्कोटाले सोही विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङ विभागको सह प्राध्यापक र विभागीय प्रमुखको कार्यभार सम्हाल्नु भएको थियो।
नेपाली सेनाले नेपाल एकीकरण मार्ग कार्यक्रम सम्बन्धमा इतिहासविदहरू लगायतसँग छलफल गरेको छ। जङ्गी अड्डा स्थित प्रधान सेनापतिको कार्यकक्षमा एकीकरण मार्ग कार्यक्रममा हालसम्म भएका प्रगति र भावी योजनासँगै इतिहास संरक्षण एवं सम्वर्धन कार्यमा नेपाली सेनाको सहभागिता सम्बन्धी निर्देशिकामाथि छलफल भएको सेनाले जनाएको छ। छलफलमा सेना दिवसको दिन विमोचन गर्ने गरी तयार हुन लागेको नेपाल एकीकरण मार्ग सम्बन्धी पुस्तकको अनुसन्धान विधि तथा पुस्तकको अनुसन्धान तथा प्रकाशन सम्बन्धी हस्ताक्षर समेत भएको छ।
डडेलधुरा पुगेर 17 चरणको अनसन शुरू गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीको अनसनप्रति नेपाली काङ्ग्रेसले समर्थन जनाएको छ। सुदूरपश्चिम प्रदेशका सांसद कर्णबहादुर मल्लले सत्याग्रहप्रति ऐक्यबद्धता जनाउनु भएको हो। आज दिउँसो कार्यकर्ता सहित अनसनरत केसीलाई भेटेर उहाँले ऐक्यबद्धता जनाउनु भएको हो।
साहित्यकार झमक घिमिरेको संघर्षशील जीवनीमा आधारित चलचित्र जीवन काँडाकी फूल आगामी साता देशभर एकसाथ रिलिज हुने भएको छ। घिमिरेले आफ्नो जीवन भोगाई सँगालेर लेखेको कृति जीवन काँडाकी फूलले मदन पुरस्कार प्राप्त गरेको थियो। चलचित्रले 3.5 दशक पहिलेको ग्रामीण समाजको अवस्था उतारेको घिमिरेले बताउनु भएको छ।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण भारतको तेलंगानामा एक महिला राजस्व अधिकारीको जिउँदै जलाएर हत्या गरिएको छ। स्थानीय प्रहरीले तेलंगानाकी राजस्व अधिकारी विजया रेड्डीको उनको कार्यालयमै आगो लगाएर हत्या गरिएको पुष्टि गरेको हो। आगो लगाइएपछि गम्भीर घाइती रेड्डीलाई कार्यालयका अन्य कर्मचारीले तत्काल अस्पताल पुर्याए पनि उनको आज मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। उनलाई बचाउन खोज्ने 2 कर्मचारी पनि आगोले पोलेर अस्पतालमा उपचार गराए। हैदराबादबाट 32 किलोमिटरको दूरीमा रहेको अब्दुल्लाह पुरमेटमा उक्त घटना भएको हो। तेलंगाना प्रहरीले ती महिला अधिकारीलाई आगो लगाउने सुरेश नाम गरेका अभियुक्तलाई हिरासतमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ। पक्राउ परेका सुरेश र उनका परिवार भूमि सम्बन्धी विवादलाई लिएर अदालतमा मुद्दा लडिरहेका थिए। घटना हुनु अघि ती महिला अधिकारी अदालतमा सुनवाईमा सहभागी भएर कारले फर्किएकी थिइन्। तेलंगानाका राजस्व कर्मचारी संगठनले घटनाको विरोधमा 3 दिन काम बन्द गर्ने घोषणा गरेका छन्।
नेपाल परिवेशमा अब खेल समाचार। घरेलु टोली अस्ट्रेलियाले पाकिस्तान विरुद्धको दोस्रो T20 क्रिकेटमा 7 विकेटको जित निकालेको छ। आज भएको खेलमा पाकिस्तानमाथि 7 विकेटको जित निकाल्दै अस्ट्रेलियाले 3 T20 खेलमा 1-0 अग्रता बनाएको छ। 151 रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया 18.3 ओभरमा लक्ष्य भेटाउन सफल भयो। अस्ट्रेलियाको जितमा स्टेभन स्मिथले अभिजित रहँदै अर्धशतक पूरा गरे। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 150 रन बनाएको थियो। अब दुई देशबीचको अन्तिम तथा तेस्रो T20 खेल आगामी शुक्रबार हुनेछ।
च्याम्पियन्स लिग फुटबलमा आज राति महत्वपूर्ण 8 खेल हुँदैछन्। बार्सिलोना, चेल्सी, लिभरपुल, बोरुसिया, डटमुन्ड जस्ता बलिया टोलीले आज प्रतिस्पर्धा गर्न लागेका छन्। च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले आज राति 12:15 स्लाभियासँग प्रतिस्पर्धा गर्नेछ। सोही समयमा अरबी लिभ जिग र जेनिट सेन्ट पिटर्सबर्गले पनि प्रतिस्पर्धा गर्नेछन्। यस्तै बोरुसिया डटमुन्ड र इन्टर मिलान राति पाउने 2 बजे आम्ने सामने हुनेछन्। चेल्सी र अजाक्स बीच पनि पाउने 2 बजे नै प्रतिस्पर्धा हुनेछ। यस्तै लिभरपुल र रेसिड गेङ्क, लियोन र बेनिफिका, नापोली र एफसी साजबर्ग, साथै भ्यालेन्सिया र लिले पनि सोही समयमा मैदान उत्रनेछन्। गत सिजनको च्याम्पियन्स लिग लिभरपुलले जितेको थियो भने टोटनह्यामले उपविजेतामा चित्त बुझाउनु परेको थियो।
हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
नेपालको भूमि भारतको राजनीतिक नक्सामा, कालापानी र लिपुलेकमा सेना परिचालन गर्न सांसदको माग।
कांग्रेस नेता एवं पूर्व मन्त्री आलमको बयान भोलि पनि हुने, दुवै तर्फबाट 50 जना वकिलले बहस गर्ने।
युएसँग भएको श्रम समझदारी आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा, कामदारसँग लिएको रकम सम्मानसाथ फिर्ता गर्न विभागको निर्देशन।
भारतको तेलंगानामा एक महिला राजस्व अधिकारीको जिउँदै जलाएर हत्या, बचाउन खोज्ने 2 जना घाइते, हत्या गर्ने 1 जना पक्राउ।
र पाकिस्तान विरुद्धको दोस्रो T20 क्रिकेटमा अस्ट्रेलिया 7 विकेटले विजयी।
थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने कुमार परियारलाई धन्यवाद। केशव र माधव बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।